यसपालिको प्रवचन अरू बेलाभन्दा धेरै लामो थियो, तर वचन राम्ररी तयार गरेकोले पास्टरले वचन प्रेरणादायी हुने, विश्वासीको जीवनमा ठुलो प्रभाव पार्ने, अहिलेसम्मकै राम्रो प्रवचन हुने आशा गरेका थिए। सेवाको अन्तमा पास्टर पछाडिको ढोकामा खडा भएर मानिसहरूसँग हात मिलाउँदै थिए। एकजना मानिस पास्टरको नजिक आएर भने, पास्टरजी वचन एकदमै राम्रो थियो, एकदमै आशिषमय थियो, एकदमै प्रेरणादायी थियो। पास्टर मुस्कुरायो। तर त्यो व्यक्तिको कुरा सकिएको थिएन र तिनले तुरुन्तै भनिहाल्यो, तर पास्टरज्यू किन म बिउज्दा आफूलाई नयाँ मानिस भएको महसुस गरेँ। साथी वचनभरि निदाएछ। म आशा गर्दछु कि आफूलाई नयाँ मानिस महसुस गर्न तपाईँ निन्द्राबाट यो वचनपछि बिउजिरहनु पर्दैन। प्रवचनको दौडान अथवा प्रवचनको समयमा नयाँ मानिस निदाउँदैन। ए क्रिस्चियन नयाँ मानिस हो। यदि कोही क्रिस्मा छ भने ऊ नयाँ सृष्टि हो, ऊ नयाँ मानिस हो। यदि तपाईँ क्रिस्मा हुनुहुन्छ भने तपाईँ नयाँ मानिस हो। तर नयाँ मानिसको जीवन कस्तो देखिन्छ? नयाँ मानिस अरूहरूबाट कसरी छुटिन्छ? एक नयाँ गरी जन्मेको मानिसलाई, एक क्रिस्चियनलाई चिन्ने सबैभन्दा उत्तम तरिका भनेको शनिबारको दिन होइन, जहाँ ऊ अरू मानिसहरूसँग डेढ घन्टाको लागि मात्र भजन गाउन, प्रार्थना गर्न भेला हुन्छ। क्रिस्चियनलाई चिन्ने सबैभन्दा उत्तम तरिका भनेको उसले आफ्नो जीवनको अधिकांश समय कहाँ र कसरी बिताइरहेको छ। एक व्यक्तिले आफ्नो अधिकांश समय कहाँ र कसरी बिताउँछ? एक अधिकांश व्यक्तिले आफ्नो समय घरमा र काममा बिताउँछ। कृपया मसँगै तपाईँले आफ्नो बाइबलमा कलसी 3 अध्यायलाई पठाउनुहोस्। कलसी 3 अध्यायको आज हामी 18 पददेखि 4 अध्यायको 1 पदसम्म हेर्दैछौँ। तपाईँ चर्चमा नियमित रूपमा आइरहनु भएको छ भने तपाईँलाई थाहा छ कि हामी धारावाहिक रूपमा परमेश्वरको वचन हेर्दै आइरहेको छौँ। हामीले कलसीको पत्र लगभग केही महिना अगाडि सुरु गऱ्यौँ र चाँडै नै यसलाई सिध्याउनेवाला छौँ। पावलले कलसीलाई यो सिङ्गो पत्र लेखेर पठाए, केही पदहरू मात्र होइन, केही खण्डहरू मात्र होइन। त्यस कारण हामी यो सिङ्गो पत्रलाई नै अध्ययन गर्न चाहन्छौँ र यो खण्ड नयाँ करारमा पर्छ। कलसी 3 अध्याय 1611 पृष्ठमा पर्छ, ठुलो बाइबलको 1611 पृष्ठमा। यसलाई तपाईँले पछाडिबाट खोल्न सुरु गर्नुभयो भने चाँडै भेटाउनुहुन्छ। मलाई चाहिँ तपाईँले भेटाइसक्नु भएछ। म कलसी 3 अध्यायको 18 पददेखि 4 अध्यायको 1 पदसम्म पढ्दैछु। जसै म पढ्छु कृपया तपाईँले आफ्नो बाइबलमा हेर्नुहोला। पत्नी हो, प्रभुको दृष्टिमा सुहाउँदो गरी आआफ्ना पतिहरूका अधीनमा बस। पति हो, आआफ्ना पत्नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहो। छोरा छोरी हो, प्रत्येक कुरामा आफ्ना आमा बुबाको आज्ञा पालन गर, किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ। बुबा हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्र त तिनीहरू निराश हुनेछन्। कमरा हो, प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाका अगाडि खुसी तुल्याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूको अधीनमा बस। तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै। यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ, तिमीहरू प्रभु ख्रिस्टको सेवा गरिरहेका छौ, किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ र यसमा पक्षपात हुँदैन। मालिक हो, तिमीहरूका पनि स्वर्गमा मालिक हुनुहुन्छ भन्ने जानेर आफ्ना कमराहरूसँग न्यायसङ्गत र उचित व्यवहार गर। चर्चमा आउने सबै क्रिस्चियन हुँदैन, तर कुनै पनि क्रिस्चियन चर्च बिना बाँच्न पनि सक्दैन। हामी समूहमा भेला आउँछौँ, हामी गाउँछौँ, हामी प्रार्थना गर्छौँ, तर साँचो क्रिस्चियन सामूहिक आराधनाको समयमा मात्र होइन, साँचो क्रिस्चियन उसको दैनिक जीवनमा पनि हामी भिन्न देख्दछौँ। यदि तपाईँ र मसँग बचाउने विश्वास छ भने हाम्रो विश्वास केवल शनिबारको डेढ घन्टाको समयमा मात्र होइन तर हप्तैभरिको समयमा देखिन्छ, प्रकट हुन्छ। चर्चमा त कसैले पनि आफूलाई क्रिस्चियनको रूपमा प्रस्तुत गर्न सक्छ, क्रिस्चियन हुँ भनेर जो कहिले पनि दावी गर्न सक्छ, मास्क लगाउन सजिलो छ। यदि तपाईँ साँचो क्रिस्चियनलाई चिन्न चाहनुहुन्छ भने उसलाई उसको घर र उसको काममा निहाल्नुहोस्। दुई ठाउँमा, उसको घर र उसको काममा, घरका अन्य व्यक्तिहरूसँगको उसको सम्बन्धलाई हेर्नुहोस्, अर्थात् पति र पत्नीबिचको सम्बन्धलाई र अभिभावक र छोराछोरीबिचको सम्बन्धलाई र काममा अन्य व्यक्तिहरूसँग उसको सम्बन्धलाई हेर्नुहोस्, अरू कामदारहरूसँग उसको सम्बन्धलाई र उसको बोस मालिकसँग उसको सम्बन्धलाई। तपाईँले वचन टिपिराख्नु भएको छ भने यी दुईवटा बुधाहरू तपाईँले टिप्नुहोस्। क्रिस्चियनलाई उसको घरमा विचार गर्नुहोस्, दोस्रो क्रिस्चियनलाई उसको काममा विचार गर्नुहोस्। अब्जर्भ क्रिस्चियन्स एट हिज होम एन्ड अब्जर्भ क्रिस्चियन एट हिज वर्क। क्रिस्चियनलाई उसको घरमा हेर्नुहोस्, घरमा विचार गर्नुहोस्। क्रिस्चियनलाई उसको काममा विचार गर्नुहोस्। सो पहिलो, क्रिस्चियनलाई उसको घरमा विचार गर्नुहोस्। घरमा सबभन्दा सुरुमा एक विवाहित स्त्री हो भने ऊ पत्नीको रूपमा कसरी जिइरहेको छ र बाइबलले उसलाई के भन्छ र यस खण्डमा पनि पावल पत्नीहरूसँग कुरा गरेका छन्। पहिले पावल पत्नीहरूसँग कुरा गर्छन्। यदि तपाईँ पत्नी हुनुहुन्छ भने कृपया ध्यान दिएर सुन्नुहोस्। यदि तपाईँ पत्नी हुनुहुन्न भने पनि तर एक दिन हुने इच्छा तपाईँ राख्नुहुन्छ भने तपाईँ पनि ध्यान दिएर सुन्नुहोस्। एक पत्नीको रूपमा तपाईँले घरमा परमेश्वरका जनको रूपमा, क्रिस्चियनको रूपमा कस्तो व्यवहार गर्नुपर्छ भनेर तपाईँलाई थाहा हुनुपर्छ। र पद 18 भन्दछ, पद 18 हेर्नुहोस् न बाइबलमा, पत्नी हो प्रभुको दृष्टिमा सुहाउँदो गरी आ आफ्ना पतिहरूका अधीनमा बस। पत्नीहरूको तपाईँले सुन्नुभयो, तपाईँको भूमिका भनेको तपाईँ आफ्नै पतिको अधीनमा बस्नु हो, सासु ससुराको अधीनमा होइन, छिमेकीहरूको अधीनमा होइन, तर आफ्नै पतिको अधीनमा, जससँग तपाईँले आफ्नो सारा जीवन बिताउने वाचा गर्नुभएको छ। याद गर्नुहोस्, पावलले यसरी भन्दैनन् कि पतिहरू तिमीहरूले आफ्नो पतिहरू अधीनमा राख, पावलले यसरी भन्दैनन्। यदि पतिहरूले आफ्नो पत्नीहरूलाई अधीनमा राख्न खोजे भने त्यो शोषण मानिनेछ। पत्नीलाई अधीनमा राख्नु पतिहरूको जिम्मेवारी होइन, बरु यसले यो पदले त पत्नीहरूलाई भन्छ, विवाहित स्त्रीहरूलाई, श्रीमतीहरूलाई भन्छ कि श्रीमतीहरू, पत्नीहरू आफ्ना पतिहरूको अधीनमा बस। पति पत्नीहरू जसरी ख्रीष्ट पिताको अधीनमा बस्नुभयो त्यसरी नै आफ्ना पतिको अधीनमा बस। पत्नीहरू पतिको अधीनमा बसोस् भन्ने पावल किन चाहन्छन्? पत्नीहरू पतिभन्दा तुच्छ भएकोले हो? अवश्य पनि होइन, न त स्त्रीहरू पुरुषहरूभन्दा तुच्छ भएकाले, तर पत्नीहरू आफ्नो पत्नीको पतिको अधीनमा बस्नु भन्ने एउटा मुख्य कारण छ। अनि पावलले यही भन्छन् कि यो प्रभुको दृष्टिमा सुहाउँदो छ। अर्को शब्द भन्नुपर्दा यो सन्तहरूलाई सुहाउँछ, एक क्रिस्चियन स्त्रीलाई, पत्नीलाई सुहाउँछ, यो एक क्रिस्चियनको रूपमा तपाईँलाई सुहाउँछ। हामी यस्तो दिनमा जिइरहेका छौँ जहाँ पति र पत्नीको भूमिका धेरै अस्पष्ट बन्दै गइरहेको छ। पति हुनुको अर्थ के हो र पत्नी हुनुको अर्थ के हो भन्ने कुराको सार हराउँदै गइरहेको छ। पत्नी हुनुको अर्थ के हो भन्ने कुराको सार हराउँदै गइरहेको छ, यसको विशेषता हराउँदै गइरहेको छ। प्रियहरू, परमेश्वरको दृष्टिमा पति र पत्नी दुवै बराबर छन्, तर तिनीहरूको भूमिका फरक फरक छन् र बाइबलले हामीलाई यो स्पष्टसँग सिकाउँदछ। तर मानिसलाई यो कुरासँग, यो भिन्नतासँग समस्या छ, समस्या हुन्छ। पावलले प्रथम शताब्दीका क्रिस्चियनहरूसित कुरा गरिरहेका थिए, हामीसित होइन। त्यसैले तिनको आज्ञा हामीले लागू, हाम्रो जीवनमा, हाम्रो संस्कृतिमा लागू गर्नु हुँदैन भनेर धेरैले भन्ने गर्छन्। यदि तपाईँले पद 18 यो चाहिँ पावलले कलसीहरूलाई मात्रै लेखेको कुरा हो, यो त्यो संस्कृतिसँग सम्बन्धित कुरा हो भनेर अनुवादित गर्नुभयो भने तपाईँले पद उन्नाइसलाई पनि सांस्कृतिक रूपमा अनुवाद गर्नुपर्ने हुन्छ। के यसको अर्थ? अब पतिहरूले आफ्ना पत्नीहरूलाई प्रेम गर्न आवश्यक छैन, यो त्यो संस्कृतिको लागि मात्र हो। त्यो संस्कृतिको पतिहरूले चाहिँ आफ्नो पत्नीलाई प्रेम गर्नु पर्थ्यो, हामीले गर्नु पर्दैन। सायद हामी यसरी भन्दैनौँ होला, सायद दिदीबहिनीहरूले यसरी भन्नु होला, तपाईँ सहमत हुनुहुन्न होला यस प्रकारको अनुवादसँग। सो पावलले यसो भनिरहेका छैनन्, ग्रिक पत्नीहरू वा यहुदी पत्नीहरू तिमीहरू आफ्नो पतिको अधीनमा बस्छ। पावलले यसो भनिरहेका छन्, पत्नीहरू हो, चाहे तिमीहरू ग्रिक हो, चाहे यहुदी हो, चाहे तिमीहरू नेपाली हो, तिमीहरूको आफ्नो पतिहरूको अधीनमा बस्छ। बाइबलले तपाईँलाई सांस्कृतिक पति पत्नी होइन, तर बाइबलले पत्नी हुन आह्वान गर्दैछ। बाइबलले पत्नी हुन आह्वान गर्दैछ। अक्सर यसो भन्ने गरिन्छ कि नारीवादको उदयसँगै पत्नीहरूले आफ्नो पतिको अधिकार हडप्न सुरु गरेको हो, तर म भन्छु कि यो नारीवादको उदयभन्दा धेरै पहिलेदेखिको समस्या हो, यसको जरा पतनसम्मै पुग्छ। उत्पत्ति 3 अध्यायमा हब्बाले निषेधित फल टिपेर खाइन् र पतिलाई पनि दिइन्, र परिणामस्वरूप परमेश्वरले दुवैलाई श्राप दिनुभयो, र परमेश्वरले भन्नुभयो तेरो इच्छा पतितर्फ नै हुनेछ अथवा पतिको विरुद्ध नै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ। पत्नीले पतिलाई अधीनमा राख्न खोज्दछ, तर पतिले पत्नीलाई आफ्नो अधीनमा राख्न खोज्दैछ। तर ख्रिस्टको आगमनसँगै यो श्राप उल्टाइएको छ, पतिले आफ्नो पत्नीलाई अब प्रेम गर्छ र पत्नी आफ्नो पतिको अधीनमा बस्छ। तर पतिको अधीनमा बस्नु भनेको के हो? सबैभन्दा पहिले त पतिको अधीनमा बस्नुको अर्थ के होइन त्यो हामीले बुझ्नुपर्ने हुन्छ। यसको अर्थ पतिको दास हुनु भनेको होइन, पतिको अधीनमा बस्नुको अर्थ दास हौ भनेर पावलले भनिरहेको छैन। यसको अर्थ आफ्नो पतिको उपस्थितिमा डरले थरथरथर काँप्नु होइन, यसको अर्थ तपाईँले आफ्नो पतिलाई ठाडो शिर लगाएर हेर्नुहुन्न भन्ने होइन, यसको अर्थ तपाईँले आफ्नो शिर ढाकिराख्नुपर्छ र पतिको सामु सधैँ झुक्नुपर्छ भन्ने होइन, यसको अर्थ परिवारको मामिलामा तपाईँ बोल्नै हुन्न वा तपाईँले कुनै सुझाव दिनै हुन्न वा कुनै निर्णय लिनै हुन्न भन्ने होइन, यसको अर्थ तपाईँले आफ्नो भावनाहरू आफ्नो इच्छाहरू दबाएर राख्नुपर्छ भन्ने होइन, पतिको अधीनमा बस्नुको अर्थ कुनै पनि होइन। पतिको अधीनमा बस्नुको अर्थ यो होइन कि पतिले जे जे भन्छ त्यही त्यही गर्नुपर्छ, यद्यपि त्यो पापमय भए तापनि तपाईँको आफ्नो पतिले तपाईँलाई तपाईँको परिवार तपाईँको परमेश्वरको विरुद्धमा पाप गर्न आग्रह गरिरहनु भएको छ भने त्यस्तो पतिको अधीनमा बसिराख्नु पर्दैन। यदि तपाईँको पतिले तपाईँलाई चर्च नजा भन्छ भने उसको अधीनमा बस्न तपाईँलाई कर लाग्दैन। यदि तपाईँको पतिले तपाईँलाई तपाईँको पेटमा भएको बच्चालाई गर्भवर्तन गर मार भन्छ भने तपाईँ उसको अधीनमा बसिराख्नु पर्दैन। पत्नीहरू, यदि तपाईँको पतिले तपाईँलाई परमेश्वरको वचनको अवज्ञा गर्न र तपाईँको मुक्तिदाताको विरुद्धमा पाप गर्न आग्रह गर्छन् भने तपाईँ त्यस्तो पतिको अधीनमा नबस्नुहोस्। त्यसो भए पतिको अधीनमा बस्नुको अर्थ के हो? पतिको अधीनमा बस्नुको अर्थ परिवारको पतिलाई परिवारको शिर मान्दै उसको नेतृत्वलाई पछ्याउनु हो, आदर गर्नु हो, उसको नेतृत्वको आदर गर्नु हो, उसको नेतृत्वलाई हौसला दिनु हो, उसलाई परिवारको कप्तान हुन दिनु हो, उसलाई परिवारको गोठालो हुन दिनु हो, उसको सुधार उसको सुझाव र अगुवाईलाई आत्मसात गर्नु हो, उसलाई परिवारको निम्ति जुटाउने संरक्षण गर्ने त्यो व्यक्ति बन्न दिनु हो। परमेश्वरले तपाईँको पतिलाई जे बन्नलाई बोलाउनु भएको छ त्यो बन्न दिनु हो। आफ्नो पतिलाई चर्च आफ्नो पतिलाई आफ्नो घरको परिवारको शिर हुन दिनु हो। यो पति पत्नीको शिर भन्ने विचार कसको हो? कहाँबाट आयो यो विचार? परमेश्वरको विचार हो, यो परमेश्वरबाट आएको विचार हो, यो उहाँको डिजाइन हो, अनि सृष्टिकर्ताको रूपमा र सबै कुराको रचनाकारको रूपमा परमेश्वरसँग परिवारमा एक पति र पत्नी कसरी चल्नुपर्छ भन्ने अधिकार छ। जसरी ख्रिस्ट चर्चको शिर हुनुहुन्छ, पति पत्नीको शिर हो, एफिसी 5 अध्यायको 23-24 भन्छ। अनि जसरी चर्च ख्रिस्टको अधीनमा छ त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा आफ्नो पतिको अधीनमा बस्नुपर्छ। यसैले पावल भन्छन्, यो प्रभुको दृष्टिमा सुहाउँदो छ। यो मानव जातिले आविष्कार गरेको कुरा होइन, यो परमप्रभुको रचना हो। सो पत्नीहरू, के तपाईँ आफ्नै पतिको अधीनमा बस्नुहुन्छ? के तपाईँ आफ्नो पतिको नेतृत्व पछ्याउनुहुन्छ? के तपाईँ आफ्नो पतिलाई परमेश्वरले त्यो बोलाउनु भएको म्यानेज हुन दिनुहुन्छ? कतै तपाईँ परिवारमा उसको अधिकार हडप्ने प्रयास त गरिरहनु भएको छैन? कतै तपाईँ पतिको भूमिका आफै निभाउने कोसिस त गरिरहनु भएको छैन? पत्नीहरू, के तपाईँ आफ्नो पतिलाई आदर गर्नुहुन्छ? के तपाईँ उनलाई आफ्नो शिरको रूपमा आदर गर्नुहुन्छ? के तपाईँ उनको नेतृत्वलाई प्रोत्साहन दिनुहुन्छ? के तपाईँ आफ्नो पतिको नेतृत्वको लागि निरन्तर प्रार्थना गर्नुहुन्छ? तपाईँ विवाहित हुनुहुन्न भने, तर सम्बन्धमा हुनुहुन्छ भने, तपाईँ आफ्नो पतिको रूपमा उसको अधीनमा बस्न आवश्यक छैन। तर के तपाईँको उसित कुरा गर्ने तरिका, उसको कुरा सुन्ने तरिकाले एक दिन तपाईँ उसको अधीनमा हुनुहुनेछ भन्ने देखाउँछ? यदि तपाईँ अहिले उनको कुरा सुन्नुहुन्न भने, विवाह गरेपछि चाहिँ सुन्नुहुनेछ र उनको अधीनमा बस्नुहुनेछ भन्ने के ग्यारेन्टी छ? सो तपाईँको लागि प्रश्न भनेको, अविवाहित बहिनीहरू, के तपाईँ आफ्नो आमा बुबाको अधीनमा हुनुहुन्छ? के तपाईँ चर्चको अगुवापनको अधीनमा बस्नुहुन्छ? के तपाईँ चर्चका वृद्ध स्त्रीहरूको कुरा सुन्नुहुन्छ? के तपाईँ चर्चका अरू पत्नीहरूको अधीनताबाट सिक्दै हुनुहुन्छ? के तपाईँ तिनीहरूको जीवन अनुकरण गर्दै हुनुहुन्छ? पत्नीहरू, आआफ्नो पतिको अधीनमा बस, र प्रभुको दृष्टिमा यो सुहाउँदो छ। छिमेकीको दृष्टिमा यो सुहाउँदो छैन होला, समाजको दृष्टिमा यो सुहाउँदो छैन होला, नारीवादीहरूको दृष्टिमा यो सुहाउँदो छैन होला, तर प्रभुको दृष्टिमा यो सुहाउँदो छ। द्याट अल म्यारस, त्यही नै हो सबभन्दा ठुलो कुरा, र त्यसले नै बढी महत्त्व राख्दछ। सायद यतिखेर वचन यतिमै सकेर घर जानु पाए कति राम्रो हुने थियो भनेर पतिहरूले सोचिरहेको होला। वचन भर्खर सुरु हुँदैछ। पद 11 जाउँ। पावलले पतिहरूसित पनि कुरा गर्छन्। पद 19। पति हो आआफ्ना पत्नीहरूलाई प्रेम गर्न र तिनीहरूप्रति कठोर नहो। यदि पत्नीको आफ्नो पतिप्रतिको मुख्य जिम्मेवारी पतिको अधीनमा रहनु हो भने, पतिको मुख्य जिम्मेवारी भनेको आफ्नो पत्नीलाई प्रेम गर्नु हो। विवाहित पतिहरू, यो तपाईँलाई थाहा छैन तपाईँको मुख्य जिम्मेवारी, तपाईँ किन विवाहित हुनुहुन्छ, खास मैले के गर्नुपर्ने अब भने, तपाईँ अन्यलमा हुनुहुन्छ भने, यही एउटै कुरा, तपाईँले आफ्नो पत्नीहरूलाई प्रेम गर्नुपर्ने हुन्छ। एउटै जिम्मेवारी हो, तपाईँले आफ्नो पत्नीहरूलाई प्रेम गर्नुपर्छ। पत्नीहरूको पनि एउटै जिम्मेवारी छ, तपाईँ आफ्नो पत्नीहरूको अधीनमा बस्नुपर्छ, उसको नेतृत्वलाई पछ्याउनुपर्छ, प्रभुको डिजाइनलाई तपाईँले रेस्पेक्ट गर्नुपर्छ, र पतिहरूको पनि एउटै जिम्मेवारी छ, तपाईँले आफ्नो पत्नीहरूलाई फ्रेम गर्नुपर्छ। पतिहरू, तपाईँले मैले यो याद गर्न आवश्यक छ कि हाम्रा पत्नीहरूको अधीनता तिनीहरूप्रतिको हाम्रो प्रेमको सन्दर्भमा हुन्छ। यदि हाम्रा पत्नीहरूले हाम्रा प्रेममा सुरक्षित महसुस गरिरहेका छैनन् भने, तिनीहरू हाम्रा अधीनमा बस्ने छैनन्। कहिलेकाहीँ, सधैँ होइन, तर कहिलेकाहीँ पत्नीहरू आफ्नो पतिको अधीनमा नरहनुको कारण भनेको पतिहरूले आफ्नो पत्नीहरूलाई प्रेम नगरेकोले हो। सो पहिले प्रेम, अनि त्यसपछि अधीनता। पहिले अधीनमा बस अनि प्रेम गर्छु होइन, पहिले प्रेम अनि प्रेमले अधीनतालाई जित्ने हो। परमेश्वरले पहिले हामीलाई प्रेम गर्नुभयो, ख्रिस्टले चर्चलाई पहिले प्रेम गर्नुभयो, अनि चर्च ख्रिस्टको अधीनमा बस्छ। हामीले त्यही नमुना पछ्याउनु पर्ने हुन्छ। तर आफ्नो पत्नीलाई प्रेम गर्नुको अर्थ के हो? आफ्नो पत्नीलाई प्रेम गर्नुको अर्थ यो होइन कि उनको चित्त दुख्छ भनेर डरले उनलाई कहिल्यै नसच्याउनु। यदि तपाईँले तपाईँको पत्नीले सही ठिक सोचिराख्नु भएको छैन भने, यदि तपाईँको पत्नीले अरूसँग राम्रो व्यवहार गरिराख्नु भएको छैन भने, यदि तपाईँको पत्नीले अरूको कुरा काटिरहेको छिन् भने, यदि तपाईँको पत्नीले हृदयमा रिस र त्यो तिक्तता पारेर राखेको छिन् भने, तपाईँले उनलाई सम्झाउनुपर्छ, सच्याउनुपर्छ। प्रेमले सच्याउँछ, प्रेमले सत्य बोल्छ। यदि तपाईँको पत्नीको अन्य व्यक्तिहरूको बारेमा फरक मत छ भने, खसालेर बोल्छ, कुरा काट्छ भने, तपाईँले उनलाई सच्याउनुपर्छ। हे हनी, प्रिय, माया, जे भन्नुहोस् तपाईँ, दिस इज नट राइट, यो ठिक होइन। आफ्नो पत्नीलाई प्रेम गर्नु भनेको उनको जीवनलाई यस संसारका थोकहरूले भरिदिनु होइन, महँगा चिजहरू किनिदिनु, महँगो रेस्टुरेन्टमा लगेर खुवाउनु, महँगो उपहार दिनु होइन। मलाई गलत नबुझ्नु होला, म महँगो जति सबै गलत छन् भनिरहेको छैन, म महँगोको विरुद्धमा छैन। तर म के भन्दैछु भने यो सब गर्नु नै आफ्नै पत्नीलाई प्रेम गर्नु होइन। तर हामीले सिकेको कुरा यही नै होइन र हामीले यही त सिकिरहेको छौँ त, प्रेम भनेकै यही त हो नि हाम्रो लागि होइन र राम्रो राम्रो खानेकुरा, राम्रो राम्रो पहिरन, राम्रो राम्रो महँगो महँगो ठाउँ घुमघाम यही त हो नि होइन र इन्स्टाग्राम संसारले हामीलाई यही त सिकाइरहेको छ होइन र सेलिब्रिटीले हामीलाई यही गर्न प्रेरित गरिरहेको छ होइन र वा फलानाले फलानाको श्रीमान कति राम्रो प्रेम गरेको, कस्तो महँगो घडी उपहार दिएस। संसारले हामीलाई प्रेम गर्न, आफ्नो पत्नीलाई प्रेम गर्न सिकाइरहेको छ, अनि संसारले आफ्नो पत्नीहरूलाई जसरी प्रेम गरिरहेको छ त्यसरी नै हामी पनि आफ्ना पत्नीलाई प्रेम गर्न खोजिरहेको हुन्छौँ। जना प्रभुको जन पास्टर जोन वेक्नरले सन् 2017 एउटा विवाहको बेलामा बोल्नुभएको वचन म कहिले पनि बिर्सिन सक्दिनँ। उहाँले एउटा उदाहरण दिँदै हुनुहुन्थ्यो, उहाँले भन्नुहुँदै थियो कि पतिहरू आफ्नो पत्नीलाई यस संसारका कुराले भर्ने कोसिस नगर्नुहोस्। तपाईँ आफ्नो सेतो सर्ट सफा सर्ट लिएर बागमतीमा डुबाउन चाहनुहुन्न, यो सफा हुने छैन, यो फोहोर हुनेछ, यो गनाउनेछ। आफ्नो पत्नीलाई संसार जस्तो देखिने नबनाउनुहोस्। तर दुःख लाग्दो कुरो कति पतिहरूको प्रयासै त्यही भइरहेको छ। त्यसो भए पतिहरूले आफ्नो पत्नीहरूलाई कसरी प्रेम गर्छन्? जसरी ख्रिस्टले चर्चलाई प्रेम गर्नुभयो त्यसरी नै पतिहरूले पनि आफ्ना पत्नीहरूलाई प्रेम गर्नुपर्छ। एफिसी 5 अध्याय अनुसार ख्रिस्टले चर्चलाई कसरी प्रेम गर्नुभयो एकपल्ट एफिसी 5 पठाउनुहोस् न, कलसीमा केही चिन्ह राख्नुहोस्, तपाईँ बुलेटिन राख्नुहोस्, अनि केही पृष्ठ अगाडि कलसीको अगाडि फिलिपी आउँछ, अनि त्यसपछि एफिसी आउँछ। एफिसी 5 अध्याय पच्चिस पद ख्रिस्टले चर्चलाई मण्डलीलाई कसरी प्रेम गर्नुभयो। पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर, कसरी प्रेम गर्ने? कसले जसरी प्रेम गर्ने? फलाना सेलिब्रिटीले जस्तो प्रेम गर्ने? कसले कसरी प्रेम गर्ने? जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। कसलाई पछ्याउने? हामीले कसको नमुनालाई पछ्याउने? हामीले ख्रिस्टको नमुनालाई पछ्याउनु पर्ने हुन्छ। ख्रिस्टले जसरी चर्चलाई प्रेम गर्नुभयो हामी पतिहरूले आफ्ना पत्नीहरूलाई त्यसरी नै प्रेम गर्नुपर्ने हुन्छ। ख्रिस्टले चर्चलाई कसरी प्रेम गर्नुभयो? ख्रिस्टले चर्चको निम्ति आफूलाई अर्पण गर्नुभयो, अर्थात् ख्रिस्ट चर्चको निम्ति मर्नुभयो। चर्च कमजोर सधैँ, चर्च पापी सधैँ, ख्रिस्ट चर्चको लागि मर्नुभयो। हामी पतिहरूले आफ्नो पत्नीहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ। बाइबलले पतिहरूलाई आफ्नो पत्नीहरूलाई बलिदान स्वरूप प्रेम गर्न आह्वान गरेको छ। पतिहरूले आफ्नो पत्नीहरूको आवश्यकतालाई पहिलो प्राथमिकता दिनुपर्छ। पतिहरूले आफ्नो पत्नीको हेरचाह गर्नुपर्छ, तिनको खाँचो पुरा गर्नुपर्छ, तिनको भावनात्मक खाँचो, तिनको शारीरिक खाँचो, तिनको आत्मिक खाँचो पुरा गर्नुपर्छ। जब तिनी भावनात्मक रूपमा निराश हुन्छन्, पतिको रूपमा तपाईँको काम भनेको तिनलाई प्रोत्साहन दिनु हो, उनीसँग प्रार्थना गर्नु। जब तिनी शारीरिक रूपमा बिरामी हुन्छन्, पतिको रूपमा तपाईँको काम भनेको उनलाई प्रेम गर्नु, उसको सेवा गर्नु, उनको लागि खाना पकाउनु, उनको लागि घर सफा गर्नु, उनको लागि बोट बिरुवा पानी हाल्नु, उनको लागि लुगा कपडा धुनु, उनलाई खुवाउनु, उनको नजिक बस्नु, उनको लागि त्यहाँ हुनु हो र उनको हेरचाह गर्नु। यदि एउटी तपाईँको पत्नी आत्मिक रूपमा कमजोर छिन् भने तिनको प्राणको गोठाला गर्नु, प्राणको गोठालो गर्नु, तिनलाई बाइबल पढ्न प्रोत्साहन दिनु, तिनीसँगै बाइबल पढ्नु, तिनीसँगै प्रार्थना गर्नु, उनीसँग बाइबलले पुस्तकहरू पढ्नु, तिनलाई छोराछोरीसित यदि छोराछोरी छ छोराछोरीसित बाइबल पढ्न प्रोत्साहन दिनु, तिनलाई चर्चका अरू स्त्रीहरूसँग भेट्न प्रोत्साहन दिनु, तिनलाई सुसमाचार सुनाउन, चर्चका अन्य सदस्यलाई चेला बनाउन प्रोत्साहन दिनु, तिनलाई अतिथि सत्कार गर्न प्रोत्साहन दिनु, सेवापछि चर्चका अन्य स्त्रीहरूसँग कुरा गर्न प्रोत्साहन दिनु। यो तपाईँको जिम्मेवारी हो। दिस इज हाउ यु लभ युर वाइफ हस्बेन्ड्स। तपाईँ श्रीमानहरू हुन्छ भने तपाईँ आफ्नो पत्नीहरूलाई यसरी प्रेम गर्नुहुन्छ। योर लभ फर योर वाइफ सुड नट बी ओन्ली फिजिकल, शारीरिक रूपमा भन्दा बढी नै तपाईँले आफ्नो पत्नीहरूलाई प्रेम गर्नुपर्छ। यदि उनी यस क्षेत्रमा यी सबै क्षेत्रमा सङ्घर्ष गर्दैछन् भने अथवा तपाईँको पत्नीको वृद्धि ढिलो छ भने निराश नहुनुहोस्, तर तिनलाई माया गरिराख्नुहोस् र तिनको वास्ता गरिराख्नुहोस्।
This is how you love your wife, husbands. तपाईँ र मैले हाम्रो आफ्नो पत्नीहरूलाई यसरी नै प्रेम गर्नुपर्छ. म श्रीमानहरूसँग बोलिरहेको छु, म आफैसँग बोलिरहेको छु. तपाईँ अविवाहित भाइहरू हुनुहुन्छ भने आर यु रेडी फर दिस, कि तपाईँ यो गर्नलाई तयार हुनुहुन्छ? देन वाइ आर यु इन रिलेसनसिप? तपाईँ किन सम्बन्ध भन्नुहुन्छ, तपाईँ किन विवाह गर्न चाहनुहुन्छ? यदि तपाईँ आफ्नो पत्नीलाई भावनात्मक रूपमा, शारीरिक रूपमा, सामाजिक रूपमा, आत्मिक रूपमा डोर्याउन, गोठालो गर्न तपाईँ तयार हुनुहुन्न भने कि विवाह गर्नु भनेको के हो? हामीले संसारबाट सिक्ने होइन, हामीले बाइबलबाट सिक्नुपर्छ. र हामी पतिहरूले याद गर्नुपर्ने एउटै मुख्य कुरा भनेको, पतिहरूको जिम्मेवारी भनेको कि हामीले आफ्नो पत्नीहरूलाई प्रेम गर्नुपर्छ. अनि यो प्रेम व्यवहारमा देखिन्छ, शब्दहरूमा सीमित हुँदैन. आई लभ यु इज नट इनफ, यो त आई लभ यु पनि भन्न हामीले सिक्नुपर्छ. र अर्को कुरा पनि छ यहाँ जुन पतिहरूले सुन्न आवश्यक छ. पद 19 पावलले यसो पनि भन्छन्, तिनीहरूप्रति कठोर नहो. पतिहरू आफ्ना पत्नीहरूसित मौखिक रूपमा र शारीरिक रूपमा कठोर नहुनुहोस्. डोन्ट बी हार्स आइदर फिजिकली ओर भर्बली. मौखिक रूपमा तिनलाई चोट पुर्याउने कुराहरू नभन्नुहोस्, उसको परिवारको बारेमा केही नराम्रो नभन्नुहोस्, उसलाई चोट पुग्ने कुनै पनि कुरा उसलाई नसुनाउनुहोस्, नभन्नुहोस्. केही दिन अघि नगिनामा कुरा गरिरहेका थियौँ र नगिनाले मलाई अँगालो हालिन् र मेरो पति हुनुभएकोमा धेरै धेरै धन्यवाद, मसँग आफ्नो जीवन बाँड्नुभएकोमा धन्यवाद भनेर भनिन्. तपाईँलाई थाहा छ मैले कसरी उत्तर दिएँ? तिमी लक्की छौ, यु आर लक्की गर्ल. मैले त्यसो भन्नु हुँदैन थियो, बरु मैले यसो भन्नु पर्थ्यो, म तिम्रो पति हुन पाएकोमा म धेरै लक्की महसुस गर्छु. म असाध्यै घमण्डी भएँ र मैले मूर्खतापूर्ण तरिकाले जवाफ दिएँ, म मेरी पत्नीसँग कठोर भएँ मौखिक रूपमा. एउटा दम्पतिको मौखिक झगडा को कथा म तपाईँलाई सुनाउन चाहन्छु. दुईजना बुढाबुढी झगडा गरिरहेको थियो, पति आफ्नो पत्नीसँग साथै चिडिएको थिइन् र आफ्नी पत्नीलाई चिडिएको देखेर पति झन् चिडिएका थिए. उसले आफ्नो पत्नीलाई भन्छ, तिमीलाई के भएको छ? कलेजका 99% महिलाहरू मसँग बिहे गर्न चाहन्थे र मैले तिमीलाई बिहे गरेँ, खुसी छैनौ? तिमीले त आफूलाई भाग्यमान ठान्नुपर्छ. र श्रीमतीले जवाफ दिन्, श्रीमतीले कसरी जवाफ दिन्? हो, कलेजका 99% केटीहरू तपाईँसँग बिहे गर्न चाहन्थे, तर तपाईँसँग बिहे गर्न नचाहने त्यो 1% म पनि पर्थेँ. सो घमण्ड नगरौँ पतिहरू, हामीले आफ्नो पत्नीहरूलाई प्रेम गर्नै पर्छ. आफ्नो पत्नीसँग मौखिक रूपमा कठोर नहुनुहोस्, साथै आफ्नो पत्नीसँग शारीरिक रूपमा पनि कठोर नहुनुहोस्. अर्को शब्दमा भन्नुपर्दा, आफ्नो पत्नीलाई अरू पुरुषहरूसित जस्तो व्यवहार नगर्नुहोस्. तपाईँको पत्नी तपाईँको प्रतिस्पर्धी होइन. हामी पुरुषहरू र हामी हाम्रो पत्नीहरू हामीभन्दा कमजोर छन् र उनीहरूलाई हामी प्रोटेक्ट गर्नलाई, सुरक्षा उनीहरूलाई रक्षा गर्नलाई हामी बोलाइएका छौँ. मेरो मुख्य जिम्मेवारी मेरो पत्नीलाई रक्षा गर्नु हो, मेरो आफ्नै आफू आमा बुवाबाट, छिमेकीबाट, अरूहरूबाट रक्षा गर्नु, संसारबाट रक्षा गर्नु हो. उनी कमजोर छिन्, यो मेरो जिम्मेवारी हो. तर अक्सर हामी त्यसरी हेरिरहेको हुँदैनौँ. अक्सर हामी हाम्रो श्रीमतीहरूलाई, पत्नीहरूलाई अर्को मर्द पुरुष सर देखिरहेको हुन्छौँ र त्यस्तै उसमाथि व्यवहार गरिरहेको हुन्छौँ. पहिलो पत्रुस 3:7 भन्छ, पति हो त्यसै गरी आफ्ना पत्नीसँग विचारशील भएर बस, लिभ इन अन्डरस्ट्यान्डिङ, र स्त्रीलाई अबला अथवा विक कमजोर ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेदार हो, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्. सो पतिहरू, तपाईँको लागि प्रश्न यो छ कि के तपाईँ आफ्नो पत्नीलाई प्रेम गर्नुहुन्छ? के तपाईँ उनको हेरचाह गर्नुहुन्छ? के तपाईँ उनीसँग कोमल हुनुहुन्छ? के तपाईँ आफ्नो पत्नीको आवश्यकताप्रति संवेदनशील हुनुहुन्छ? के तपाईँ उनको प्राणको गोठाला गर्नुहुन्छ? के तपाईँ आफ्नो पत्नीको खाँचोको समयमा त्यहाँ उपस्थित हुनुहुन्छ? क्रिस्चियनलाई उसको घरमा हेर्नुपर्छ, एक पतिको रूपमा, एक पतिको पत्नीको रूपमा कसो गरिरहेको छ? चर्चमा आएर रुनु कराउनु आँसु बगाउने एउटा कुरा हो, तर घरमा गएर आफ्नो पत्नीलाई प्रेम गर्नु अर्कै कुरा हो। त्यहाँ हो तपाईँको रियल टेस्ट, त्यहाँ हो तपाईँको साँचो जाँच। र छोराछोरी हो, पावलले छोराछोरीसँग कुरा गर्छन्। पद 20 हेर्नुहोस् न भाइ, आफ्नो भाइ पद 20 हेर्नुहोस् न। छोराछोरी हो, प्रत्येक कुरामा आफ्नो आमा बाउको आज्ञा पालन गर, किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ। मैले भर्खरै कलसी 3 नदेखिको 20 पद पढेँ र म जे भन्न गइरहेको छु म यही पदलाई व्याख्या गर्न गइरहेको छु। मैले आफ्नो कुराहरू गर्न गइरहेको छु, त्यसकारण छोराछोरी तपाईँले ध्यानसँग सुन्नुपर्ने हुन्छ। सबैभन्दा पहिले हामीले यो जान्न आवश्यक छ कि पावलले यहाँ सम्बोधन गरिरहेको छोराछोरी को हुन्। छोराछोरीले कसलाई जनाउँदछ? सो पावलले सम्बोधन गरिरहेका छोराछोरीहरूले ती उमेरकाहरूलाई बुझाउँदछ, जनाउँदछ, जो अझै पनि आफ्नो आमा बुवाको छत्रछाया मुनि छन्। यदि तपाईँ अझै पनि आफ्नो आमा बुबासँग बस्नुहुन्छ र तपाईँको आमा बुबाले अझै पनि तपाईँको हेरचाह गर्नुभएको छ, सबसोक जुटाइदिनु भएको छ भने यस पदले तपाईँलाई भनिरहेको छ। यदि तपाईँ वयस्क हुनुहुन्छ र तपाईँ आफ्नो घर छोडेर बाहिर हुनुहुन्छ, तपाईँ आफ्नो जीवन आफै यापन गर्दै हुनुहुन्छ, आत्मनिर्भर हुनुहुन्छ भने यो पदले तपाईँलाई भनिरहेको छैन। यद्यपि हामी सबैजना छोराछोरी हौँ, तर यो विशेष ती उमेरका मानिसहरूसँग कुरा गरिरहेका छन्, अथवा ती व्यक्तिहरूसँग कुरा गरिरहेका छन् जो अझै पनि आफ्नो आमा बुवाको छत्रछाया मुनि छन्। सो यसको अर्थ यो पदले मसँग पनि कुरा गरिरहेको छैन, म मेरो आमा बुवाको आज्ञा पालन गर्न बाध्य छैन, म अझै पनि मेरो आमा बुबालाई प्रेम गर्छु, आदर गर्छु र छोराको रूपमा मेरो आफ्नै भूमिकाहरू अझै पनि म निभाउँछु, तर म मेरो आमा बुबाको आज्ञा पालन गर्न बाध्य छैन। मैले कोसँग विवाह गर्नुपर्छ अथवा मैले कतिवटा बच्चा जन्माउनुपर्छ, म कहाँ बस्नुपर्छ, यस्ता क्षेत्रहरूमा मैले मेरा बुबा आमाको कुरा नसुन्दा मैले परमेश्वरको विरुद्धमा पाप गरिरहेको हुँदैन। याद गर्नुहोस् बाइबलको कुरा गर्दैछ, नेपाली संस्कृति तर होइन, नेपाली संस्कृतिको कुरा गरिरहेको छैन, हामी बाइबलले परिवारको कुरा गरिरहेको छौँ, बाइबलले परिवार कस्तो हुन्छ। सो त्यसैले सबभन्दा पहिले यो पदले कसलाई भनिरहेको छ भनेर हामीले स्पष्टसँग बुझ्नु जरुरी छ, र म आशा गर्दछु कि यस पदले अझै पनि आमा बुबाको सुरक्षा र प्रावधानमा रहेकाहरूसित कुरा गरिरहेको छ भने तपाईँले देखिसक्नु भएको छ। र यस पदले भन्दछ छोराछोरी हो, अझै पनि आमा बाबुको छत्रछायामा रहनेहरू हो, प्रत्येक कुरामा आफ्ना आमा बुबाको आज्ञा पालन गर, प्रत्येक कुरामा। तपाईँ म यस क्षेत्रमा चाहिँ आफ्नो आमा बाउको आज्ञा पालन गर्न चाहन्छु तर त्यस क्षेत्रमा होइन भनेर भन्न सक्नुहुन्न, तपाईँले प्रत्येक कुरामा आफ्नो आमा बुबाको आज्ञा पालन गर्नुपर्छ। तर यसको अर्थ यो होइन कि आमा बुबाप्रतिको आज्ञाकारिताले तपाईँलाई परमेश्वरको वचनको विरुद्धमा जाने बनाउँदा बनाउँदै पनि तपाईँले तिनीहरूको आज्ञा पालन गर्नुपर्छ, यो होइन। उदाहरणको लागि तपाईँ क्रिस्चियन हुनुहुन्छ तर तपाईँको आमा बुबा क्रिस्चियन हुनुहुन्न भने तपाईँ अझै पनि उनीहरूलाई आदर गर्न सक्नुहुन्छ, तपाईँ अझै पनि उनीहरूको आज्ञा पालन गर्न सक्नुहुन्छ र उनीहरूको उहाँहरूको इच्छाअनुसार तपाईँ राम्रो विद्यार्थी बन्न सक्नुहुन्छ, घुँडा धसेर पढ्न सक्नुहुन्छ, परिश्रम गर्न सक्नुहुन्छ, तपाईँ अझै पनि आफ्नो आमा बुबाको कुरा सुन्न सक्नुहुन्छ। यद्यपि तपाईँको आमा बुबा क्रिस्चियन होइनन्, यसमा कति पनि समस्या छैन, केही पनि समस्या छैन, जबसम्म कुरा पापमै हुँदैन तपाईँ आफ्नो आमा बुबाको आज्ञा पालन गर्न सक्नुहुन्छ। तर यदि तपाईँको आमा बुबाले तपाईँलाई चर्च नजा भन्छ भने यस मामिलामा तपाईँले आफ्नो आमा बुबाको आज्ञा पालन गर्नु पर्दैन, किनकि आज्ञाकारिता यहाँनिर आमा बुबाभन्दा ठुलो परमेश्वरको आज्ञाकारिताले यो आमा बुबाको आज्ञाकारितालाई प्रतिस्थापन गर्छ। यसुले हरेक कुरामा आफ्नो आमा बुबाको आज्ञा पालन गर मात्र भन्नु भएन, तर उहाँले यो पनि भन्नुभएको छ लुका 14:26 पदमा, यदि कोही म कहाँ आउँछ र आफ्ना आमा, आफ्नो बुबा आमा, पत्नी, छोरा छोरी र दाजुभाइ दिदी बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। आमा बुबाप्रतिको आज्ञाकारिताले तपाईँको परमेश्वरप्रतिको आज्ञाकारितालाई ओझेलमा पार्नु हुँदैन। सबैभन्दा पहिले परमेश्वर, त्यसपछि आमा बुबा। तपाईँलाई बनाउनु हुने र तपाईँलाई बचाउनु हुने परमेश्वर तपाईँलाई जन्म दिनुहुने आमाभन्दा ठुलो हुनुहुन्छ। परमेश्वरको प्रेम आमाको प्रेमभन्दा पनि ठुलो छ। त्यसैले केवल आज्ञाकारिता खातिर छोराछोरीहरूले प्रत्येक कुरामा आफ्ना आमा बुबाको आज्ञा पालन मात्र गर्दैन तर प्रभुको खातिर गर्नुपर्छ। केवल आज्ञाकारिताको खातिर होइन, बाइबलले भन्छ छोराछोरी हो प्रत्येक कुरामा आफ्ना बुबा आमा बुबाको आज्ञा पालन गर। किन? वाट इज द मोटिभेसन? यहाँ अभिप्राय के छ? किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ। आफ्नो छोराछोरीको आज्ञाकारिताले जस्तो अरू कुनै पनि कुराले आमा बुबालाई खुसी दिँदैन। छोराछोरीको आज्ञाकारिताले केवल आमा बुबालाई मात्र खुसी पार्दैन तर यसले त प्रभुलाई नै खुसी बनाउँछ। आज्ञाकारिताले प्रभुलाई प्रसन्न पार्छ। प्रभुको खुसी नै हरेक आज्ञाकारिताको अभिप्राय बन्नुपर्छ। मेरो छोराहरूको हरेक आज्ञाकारिताले मलाई खुसी दिन्छ र म चाहन्छु कि तिनीहरूले म तिनीहरूको बुबा भएकोले मेरो खुसीको लागि मेरो आज्ञाहरू मानौँ। तर अक्सर त्यस्तो हुँदैन। तिनीहरूको आज्ञाकारिता अरू नै कुनै कुराले अभिप्रेरित गरिएको हुन्छ, जस्तै स्क्रिन टाइम, खेलाउनाहरूले। यदि मैले बाबाले भनेको माने भने र म चर्चमा राम्रोसँग बसेँ भने चर्च सकेपछि मैले केही समय भिडियो हेर्न पाउनेछु। सो बाबाको खुसीले अभिप्रेरित त्यो आज्ञाकारिता होइन, त्यो सेल्फिस, आफ्नो स्वार्थ, आफ्नो इच्छा केन्द्रित आज्ञाकारिता हो। त्यसकारण यहाँनिर बाइबलले छोराछोरीलाई भन्दछ कि प्रत्येक कुरामा आमा बाबाको आज्ञा पालन गर। किन? ताकि आमा बाउले तिमीले भनेको कुराहरू किनिदिनुहुन्छ, एसएससी सकेपछि आइफोन किनिदिनुहुन्छ, वा प्लस टू सकेपछि बाइक किनिदिनुहुन्छ भनेर होइन। किन? किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ, प्रभुलाई खुसी बनाउँछ। मैले नोटिस गरेको अर्को कुरा के छ भने कति क्रिस्चियन भाइ बहिनीहरू चर्चमा निकै आत्मिक हुन्छन्, जवान सङ्गतिमा क्वायरमा सक्रिय हुन्छन् तर घरमा तिनीहरूको आचरण छुट्टै हुन्छ, छुट्टै। आमा बाउले भनेको फिट्टिकै मान्दैनन्। तिनीहरू परमेश्वरको आज्ञाकारी सन्तान बन्न चाहन्छन् तर आफ्नो दैनिक जीवनमा तिनीहरूले आफ्ना आमा बुबाको आज्ञा पालन गर्न चाहँदैनन्। तपाईँ त्यो भने तपाईँले ध्यान दिएर सुन्नुहोस्, यस पद अनुसार आमा बुबाको आज्ञा पालन नगरी तपाईँ परमेश्वरको आज्ञा पालन गर्न सक्नुहुन्न। परमेश्वर तपाईँको भलाइको लागि भनेर दिनुभएको अभिभावकको अधिकारलाई तपाईँ मान्नुहुन्न भने अधिकार दिनुहुनेलाई झन् तपाईँ कसरी मान्नुहुन्छ? यसकारण यदि तपाईँले तपाईँमाथिको अधिकारलाई इन्कार गर्नुहुँदैछ भने तपाईँले त्यो अधिकार दिनुहुनेलाई पनि इन्कार गर्दै हुनुहुन्छ। म यो भनिरहेको छैन कि आमा बुबा नै भगवान् होइन होइन, र आमा बुबाको आज्ञा पालन गर्नु नै प्रभुको आज्ञा पालन गर्नु हो, यो भनिरहेको छैन। मलाई गलत नबुझ्नु होला, म त यो भनिरहेको छु कि परमेश्वरको आज्ञा पालन गर्नेले आफ्नो आमा बुबाको पनि आज्ञा पालन गर्छ। सो छोराछोरीहरू, के तपाईँ आफ्ना आमा बुबाको आज्ञा पालन गर्नुहुन्छ? के तपाईँ आफ्नो आमा बुबाको कुरा सुन्नुहुन्छ? के तपाईँ घरमा आमा बुबाको नेतृत्वलाई तपाईँ आदर गर्नुहुन्छ? परमेश्वर तपाईँ माथि राखिदिनु भएको अख्तियारलाई, त्यो अधिकारलाई के तपाईँ आदर गर्नुहुन्छ? र पावल बुबाहरूसँग कुरा गर्छन्, पद 21। बुबा हो आफ्नो छोराछोरीहरूलाई रिस नउठाओ, नत्र त तिनीहरू निराश हुनेछन्। कतिले बुबा भन्ने शब्दलाई अभिभावक भनेर पनि अनुवाद गर्नुपर्छ भन्ने सुझाव दिएका छन्, तर मेरो विचारमा यस पदले बुबाहरूलाई नै सम्बोधन गरेको हो, किनकि घरको मूलिक रूपमा बुबाले परिवारको नेतृत्व गर्ने जिम्मेवारी लिएको हुन्छ, आमाको पनि जिम्मेवारी हुन्छ। मेरो छोराहरूले नगिनासँग मभन्दा बढी समय बिताउँछन्। सो तिनीहरू यी आमा मेरा छोराहरूको जीवनमा सबैभन्दा बढी शक्तिशाली र प्रभावशाली व्यक्ति हुन्। एक आमाको रूपमा नगिनाले हाम्रा छोराहरूको जीवनमा सुसमाचार प्रभाव छोड्ने र भक्तिको जीवनको उदाहरण बन्ने मौका पाउनुभएको छ। सो त्यसैले आमाहरू तपाईँ पनि जिम्मेवारी छ, आफ्ना छोराछोरीको जीवनमा तपाईँले पार्न सक्ने प्रभावलाई तपाईँले हल्का रूपमा नलिनुहोस्। सो तपाईँ घरमा छोराछोरीको सामु कसरी समय जीवन बिताइरहनु भएको छ, तपाईँ कसरी बोल्नुहुन्छ, तपाईँको जीवन कसरी बितिरहेको छ, त्यसले उनीहरूको जीवनमा नकारात्मक सकारात्मक दुवै प्रभाव पारिरहेको हुन्छ। म यहाँ बुबाहरूसँग कुरा गर्न चाहन्छु, किनकि बुबा आफ्नो परिवारलाई लिएर परमेश्वरको सामु जवाफदेही हुने भएकोले पावलले पनि बुबाहरूलाई यहाँ सम्बोधन गरिरहेको छ। यसकारण बुबाहरू तपाईँ बुबाहरू हो भने बाइबलले बुबा भन्नुहोस्। इफ युर फादर्स बी बिब्लिकल फादर्स, आफ्ना छोरी छोराछोरीलाई सच्याउनुहोस्, प्रेमपूर्वक अनुशासनमा राख्नुहोस्, नो भन्न सिक्नुहोस्, वार्निङ दिन सिक्नुहोस्। तपाईँले आफ्नो छोराछोरीलाई उनीहरूका आमासित क्षमा याचना गर्न सिकाउनुहोस्। तिम्रो आमासँग तिमीले त्यसरी बोलेको, त्यसरी जवाब फर्काएको म फेरि हेर्न सुन्न चाहदिनँ, बुझ्यौ भनेर तपाईँले चेतावनी दिनुपर्ने हुन्छ। यो मैले लगभग हरेक हप्ता इथनसँग गरिरहेको छु। सो बुबाहरू घरमा निश्चित त्यो नियमहरू बनाउनुहोस्, सुत्ने समय, उठ्ने समय, खेल्ने समय, पढ्ने समय, हेर्ने समय, खाने समय, यो टाइम चाहिन्छ, रुल्स चाहिन्छ घरमा। घरको राजा तपाईँको छोराछोरी होइन, तपाईँको छोराछोरी तपाईँ घरलाई शासन गर्नु मिल्दैन, तपाईँ अभिभावक हुनु, तपाईँले आफ्नो घरलाई चलाउनुपर्छ। यो घरलाई तपाईँ कता लान चाहनुहुन्छ त्यसको त्यो ड्राइभरको त्यो स्टेरिङ तपाईँको हातमा छ, त्यो स्टेरिङ बाइबलले तपाईँलाई थमाइदिएको छ, तपाईँले छोरालाई थमाउनु मिल्दैन। बुबाउ तपाईँले आफ्नो घरलाई सम्हाल्नुपर्छ, तपाईँको छोराछोरीले होइन। तपाईँको छोराछोरीले आज के खाने, कतिखेर सुत्ने, वा पारिवारिक आराधनामा के पढ्ने, कसको घरमा भिजिट जाने, कहाँ जाने भनेर निर्णय गर्नु हुँदैन, यो निर्णय तपाईँले गर्नुपर्छ। तर यी सबै कुराहरू गर्दा पद 21 याद गर्नुहोस्। पद 21, बुबाउ आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, न त तिनीहरू निराश हुनेछन्। यहाँ रिस भन्ने अनुवाद गरेको शब्द अङ्ग्रेजीमा प्रभोक वा एक्जास्परेसन पनि भन्ने अनुवाद गरेको छ, जसको अर्थ दिक्क लगाउनु हुन्छ, दिक्क लगाउनु, वाक्क लगाउनु, गिद्दी हान्नु। मलाई लाग्छ कि यहाँ दिक्क शब्द नै उत्तम हुन्छ रिस भन्दा पनि। दिक्क रिसलाई दिक्क शब्दले प्रतिपादन गर्दा पद 21 यस्तो सुनिन्छ, बुबा हो आफ्ना छोराछोरीहरूलाई दिक्क नलगाओ, नत्र त तिनीहरू निराश हुनेछन्। अर्थात् बुबा हो आफ्ना छोराछोरीहरूलाई गिद्दी नगर, इरिटेट नगर, नत्र तिनीहरू निरुत्साहित हुनेछन्। रिसले विद्रोहतर्फ डोर्याउँछ, निराशातर्फ होइन, तर दिक्कले निराशातर्फ डोर्याउँछ। त्यसो भए मेरो विचारमा रिसको ठाउँमा दिक्क शब्द उत्तम हुन्छ। तर आमा बुबाले, विशेष गरी बुबाले आफ्नो छोराछोरीलाई कसरी निराशातर्फ डोर्याउँछ, केही तरिकाहरू छन्, केही तरिका आमा बुबा बुबाले मात्र होइन आमा पनि यसमा हामी संलग्न गर्न सक्छौँ। आफ्नो छोराछोरीहरूलाई अरूको छोराछोरीसँग तुलना गरेर आमा बुबाले आफ्नो छोराछोरीलाई निराश बनाइरहेको हुन्छ। फलाना छोराले के गरिसक्यो त भने इत्यादि कुराहरू भनेर, फलानाले चाहिँ सक्छ त चाहिँ किन सक्दैनस् भनेर मानसिक रूपमा तनाव दिएर, सो अरूको छोराछोरीसँग तुलना गरेर। दोस्रो, छोराछोरीहरू माझ पक्षपात गरेर आमा बुबाले आफ्नो छोराछोरीलाई निराश पार्न सक्छन्। कसैलाई माया गर्ने, कसैलाई नगर्ने, कसैलाई चेप्ने, कसैलाई हेप्ने, कसैलाई सधैँ के किनिदिने, अनि कसैलाई चाहिँ कहिले केही पनि नकिनिदिने। तेस्रो, अत्याधिक अनुशासनद्वारा। हाम्रो गाउँमा एकजना भुपु इन्डियन लाउरे हुनुहुन्थ्यो, छोराछोरीहरूले गल्ती गर्दा उहाँले बोरामा बाँधेर घरको तलामाथिबाट आँगनमा र बारीमा फालिदिने गर्नुहुन्थ्यो। अनुशासन राख्नुभएको, तर त्यो 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 एक्सट्रिम भयो, त्यो अत्याधिक भयो। त्यो अभिभावकजीवहरू, हामी हाम्रो रिस मार्नुको लागि छोराछोरीलाई पिट्दैनौँ, तर सच्याउनको लागि पिट्छौँ, बुझ्दैछ। सो छोराछोरीहरूलाई तपाईँले अत्याधिक अनुशासनमा राख्नुभयो भने उनीहरू निराश हुनेछन्। अर्को कुरा भनेको प्रेम नदेखाएर, कति केटाकेटीहरूको बुबाको छेउै पर्दैन, कति केटाकेटीहरू आफ्नो बुबाको छेउै पर्दैन, किनकि कति बुबाले खालि गाली गर्ने र पिट्ने बाहेक केही गर्न जानेको हुँदैन। बुबाहरू, तपाईँले आफ्नो छोराछोरीहरूलाई प्रेम गर्नुपर्छ, र तपाईँले तिनीहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा तपाईँको छोराछोरीलाई थाहा हुनुपर्छ। तपाईँले पिटिरहँदाखेरि पनि तपाईँले प्रेम गर्नुहुन्छ भनेर थाहा हुनुपर्छ। तपाईँले उसलाई अनुशासनमा राखिरहँदाखेरि पनि तपाईँले उसलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा तपाईँको छोराछोरीलाई थाहा हुनुपर्छ। यसको अर्थ तपाईँलाई मन लागेको बेलामा अनुशासनमा राख्ने, छोराछोरीलाई मन नलागेको बेला नराख्ने होइन, आवश्यक परेको बेलामा अनुशासनमा राख्ने हो, आवश्यक नपरेको बेलामा अनुशासनमा नराख्ने हो। तर हामी धेरै बाबामा के हुन्छ, जब हामीलाई झिझो लाग्छ, जब हामीलाई झ्याउ हुन्छ, जब हामीलाई रिस उठ्छ, अनि हामी के गर्छौँ, छोराछोरीलाई पिट्छौँ। त्यो बाइबलले तरिका होइन। छोराछोरीलाई रिस नउठाउन त तिनीहरू निराश होलान्, छोराछोरीलाई दिक्क नलाओ तिनीहरू निराश होलान्, अथवा आफ्नो छोराछोरीलाई बाबाआमाले निराशातर्फ डोर्याउने कुनै पनि त्यस्तो भूमिका खेल्नु हुँदैन। सायद तपाईँ मनमनै यसरी सोचिराख्नु भएको छ होला, हाम्रो छोराछोरीसँग हामी जे गरौँ, मैले पाएको मैले जन्माएको जसरी हुर्काउँ जसरी हुर्काउँ, तपाईँलाई किन टाउको दुखाइ? किनभने प्रियहरू, हाम्रा छोराछोरीहरू हाम्रा होइनन्, तिनीहरू परमप्रभुका हुन्। हामी त भण्डारै मात्र हौँ, हामी केवल परमेश्वरको हातको औजारहरू मात्र हौँ। हाम्रा छोराछोरी हाम्रो सम्पत्ति होइनन्, उनीहरूसँग हामी जे गर्न चाहन्छौँ त्यो गर्न सक्दैनौँ। हामीले तिनीहरूलाई परमप्रभुको मार्ग सिकाउनुपर्छ, हामीले तिनीहरूलाई परमप्रभु भएर शिक्षामा हुर्काउनुपर्छ। हाम्रो लक्ष्य भनेको हाम्रा छोराछोरीहरूलाई हामीले चाहेको जस्तो बनाउनु होइन, उदाहरणको लागि डाक्टर, इन्जिनियर वा सरकारी जागिरे। हाम्रो छोराछोरीले हाम्रो सपना पुरा गरिराख्नु पर्दैन। मेरो छोराहरू भोलि ठुलो भएर के बनान् भन्ने मलाई पटक्कै फिक्री छैन। उनीहरू डाक्टर बनाउन् कि इन्जिनियर बनाउन्, अफिसर बनाउन् कि कुल्ली बनाउन्, मलाई कति पनि मतलब छैन। मेरो एउटै मात्र फिक्री चाहना भनेको तिनीहरूले येशूलाई चिनुन्, तिनीहरूले साँचो परमेश्वरलाई चिनुन्, परमेश्वरको आराधकहरू बनुन्, तिनीहरू उहाँको महिमाको निम्ति जिउन्। र यदि परमेश्वरको अनुग्रहमा तिनीहरू परमेश्वरको सेवक बने भने पनि म गर्व गर्नेछु। मैले गर्न नसकेको कामहरू परमेश्वर खातिर तिनीहरूले गरून्। मेरो इच्छा यही छ, यदि मेरो छोराहरू मिसनरी भएर माथि लेकतिर सुसमाचार प्रचार गर्ने क्रममा हिउँपातमा परेर मरे भने पनि म गर्वसाथ तिनीहरूको दाह संस्कार गर्नेछु। तपाईँको छोराछोरीमाथि तपाईँले राखेको सपना के छ, तपाईँले देखेको सपना के छ? अभिभावक तपाईँको अभिभावक त कस्तो छ, तपाईँको घरको नेतृत्व कस्तो छ, तपाईँले आफ्नो छोराछोरीलाई के खुवाइराख्नु भएको छ, के सिकाइराख्नु भएको छ, के ठुलो भनेर तपाईँले देखाइराख्नु भएको छ? के तपाईँको परिवारले छोराछोरीले तपाईँलाई भन्न सक्छ कि मेरो बुबाको निम्ति सबभन्दा ठुलो भनेको येशू ख्रीष्ट उहाँको सुसमाचार हो, कि यो धन सम्पत्ति हो, कि यो मनोरञ्जन हो, कि अरू नै कुराहरू हो? बुबाहरू आफ्नो छोराछोरीलाई अनुशासन राख्ने कुरा कस्तो देखिन्छ? के तपाईँ आफ्नो छोराछोरीलाई प्रेम गर्नुहुन्छ? के तपाईँ आफ्नो छोराछोरीलाई कतै निरुत्साहित गरिराख्नु भएको छैन? के तपाईँ आफ्नो छोराछोरी निष्पक्ष व्यवहार गर्नुहुन्छ? कतै तपाईँ तिनीहरूको आवश्यकता बढी नै रक्षा त गरिराख्नु भएको छैन, ओभर प्रोटेक्टिभ त भइराख्नु भएको छैन? सो बुबाहरू आफ्नो छोराछोरीलाई रिस नउठाऊ, नत्र त तिनीहरू निराश हुनेछन्। नेपाली समाज हो, हामीलाई सरकारी जागिर मनपर्छ, हाम्रो छोराछोरीहरू सरकारी जागिर भनेर धेरै आमाबाले रुचि राख्छन्। तर कतिजना आमाबाबुले मेरो छोराछोरीले प्रभुलाई चिनुन् र प्रभुको लागि जीवन भनेर इच्छा देखाएको छ? शारीरिक मानिसले शरीरकै बारेमा सोध्छ, आत्मिक मानिसले आत्माको कुरा मन लाउँछ। तपाईँले आफ्नो छोराछोरीमाथि देख्नुभएको सपनाले के देखाउँछ? तपाईँ शारीरिक मानिस कि तपाईँ आत्मिक मानिस? ओके, हामी क्रिस्चियनलाई कहाँ विचार गर्छौँ? क्रिस्चियनलाई कहाँ हेर्ने? उसको घरमा हेर्नु पऱ्यो, बुबाको रूपमा, आमाको रूपमा, पत्नीको रूपमा, पतिको रूपमा, छोराछोरीको रूपमा हेर्नु पऱ्यो। तपाईँ क्रिस्चियन हुनुहुन्छ, तपाईँको क्रिस्चियन जीवनको साँचो परीक्षण डेढ घन्टाको समय यहाँ होइन, किनकि यहाँ जसले जे गर्छ त्यो गर्नु सजिलो छ। तर घरमा हो, तपाईँको आमाबाउसँगको सम्बन्धमा, पत्नीसँगको सम्बन्धमा, पतिसँगको सम्बन्धमा तपाईँ कस्तो हुनुहुन्छ? र दोस्रो, क्रिस्चियनलाई उसको काममा विचार गर्नुहोस्। काममा यो दोस्रो बुझ्दा एकदम छोटो हुनेछ, चिन्ता नलिनु होला। क्रिस्चियनलाई उसको काममा विचार गर्नुहोस्। र पावलले कमराहरूबाट सुरु गर्छन्। प्राचीन संसारमा मालिक र कमराहरू हुन्थे, कमराहरू मालिकका सम्पत्ति मानिन्थे। तर हाम्रो समयमा यो मालिक र कमरालाई अथवा दास र कमरालाई रोजगारदाता र रोजगारकर्ताको रूपमा बुझ्न सकिन्छ, इम्प्लोइ अनि इम्प्लोइको रूपमा, चाहे दास हुन् वा कर्मचारी। काम र मालिकहरूसितको तिनीहरूको सम्बन्धको सन्दर्भमा हामी अक्सर तिनीहरूबिच एउटा साझा आचरण भेटाउँछौँ, एटिच्युड भेटाउँछौँ, अधीनमा नबस्ने आचरण। त्यसैले यी पदहरूमा पावलले दासहरूलाई र कर्मचारीहरूलाई तिनीहरूले कसरी सेवा गर्नुपर्छ र तिनीहरूले किन सेवा गर्नुपर्छ भनेर बताइरहेका छन्। सो पहिलो, कसरी सेवा गर्नुपर्छ? क्रिस्चियन कर्मचारीले कसरी सेवा गर्नुपर्छ? पहिलो, तिनीहरूको सेवा केवल बाहिरी देखावटी मात्र हुँदैन, जुन मालिकको नजरमा मात्र राम्रो देखिन्छ। पद 22 हेर्नुहोस् न, पद 22 कमरा हो, प्रत्येक कुरामा यस संसारका आफ्नो मालिकहरूलाई आँखाका अगाडि खुसी तुलाउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर मानेर तिनीहरूका अधीनमा बस्छ। कति मानिसहरू यस्ता हुन्छन् कि जो आफ्नो काममा हाकिम अघि भइन्जेलसम्म राम्रोसँग काम गरिरहेको हुन्छ, तर हाकिम जाने बित्तिकै उनीहरू या त आफ्नो फोनमा भिडियो हेर्न थाल्छन् वा एकअर्कासँग कुराकानी गर्न थाल्छन्। र जब फेरि सुपरभाइजर वा हाकिम फर्किआउँछ, हतपत आफूले धेरै मिहिनेत गरिरहेको जस्तो उनीहरूले नाटक गर्छन्। यस्तो किसिमको आचरणलाई देखावटी आज्ञाकारिता भनिन्छ, र क्रिस्चियन कर्मचारीहरूको आचरण यस्तो हुनु हुँदैन। पावलले क्रिस्चियनहरूलाई भन्छन् कि सिसिटिभीले राम्रोसँग काम नगर्दा पनि, बोस अनुपस्थित भए पनि तिमीहरूले काम गर्नुपर्छ। अल्छी भयो भने पक्राउ परिन्छ वा भन्ने त्यो मानिसको डरमा होइन, तर प्रभुको डरमा, प्रभुको भय मानेर। क्रिस्चियन कामदारहरूले प्रभुलाई चिन्छन्, अन्य कुनै मालिकहरूभन्दा पनि बढी प्रभुको भय मान्छन्। त्यसकारण क्रिस्चियन कामदारहरू निष्कपट हृदयले काम गर्छन्। कि त्यो तपाईँ हो? दोस्रो, पावलले क्रिस्चियन कामदारलाई भन्छन् मानिसको होइन, प्रभुको जस्तै, प्रभुको गरे जस्तै काम गर्नुपर्छ। पद 23 हेर्नुहोस् न, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै। तिमीहरू काम सम्बन्धी ईश्वर शास्त्र सुन्नुहोस्, काम पापको परिणाम होइन, पापको परिणाम काम हुँदै होइन। वा पापले हाम्रो कामलाई कठिन बनाइदिएको छ, हाम्रो परिश्रम र परिणाम मेल खाँदैन, तर हामी पैसाको लागि काम गर्दैनौँ, हामी खालि पापी पेटको कारण काम गर्दैनौँ। धेरैले भयो भनेको सुन्छु, पापी पेट हो के गर्नु, गर्नै पर्यो। तर पावलका अनुसार हामी यस कारण काम गर्छौँ किनकि हामी कामकै लागि सृष्टि गरिएका थियौँ। परमेश्वरले आदमलाई पतनभन्दा अगाडि, उत्पत्ति 3 अध्यायभन्दा अगाडि नै 2 अध्यायमै काम दिनुभएको छ। आदम काम गर्नको निम्ति बनाइएको थियो। हामी काम गर्ने परमेश्वरका सन्तान हौँ, हामीले काम गर्नुपर्छ। हामी केवल पैसाको लागि काम गर्दैनौँ कि हामी परमेश्वरको लागि काम गर्छौँ। यसको अर्थ जब तपाईँ 9 बजेदेखि 5 बजेसम्म अफिसमा बस्नुहुन्छ भने तपाईँले याद गर्नुपर्नेछ कि तपाईँ प्रभुको निम्ति काम गर्दै हुनुहुन्छ। अनि 9 बजेदेखि 5 बजेसम्म तपाईँले कसरी काम गर्नुपर्छ? पद 23 हेर्नुहोस् न, पावल भन्छन् दिलो ज्यानले गर्ने गर, तन मनले काम गर्ने गर। यसको दुईवटा अर्थ लाग्छ। यसको अर्थ तपाईँ जे पनि गर्नुहुन्छ, तपाईँ जे पनि काम गर्नुहुन्छ, त्यो तपाईँ आनन्दसाथ गर्नुपर्छ। तपाईँले गनगनाउँदै अनुहार सडाएर होइन, किनकि तपाईँ ख्रिस्टको सेवा गर्दै हुनुहुन्छ, ख्रिस्टको सेवा गर्दै हुनुहुन्छ, मानिसको होइन। अनि यो बुझाइले तपाईँको कामप्रतिको आचरणमा परिवर्तन आउनुपर्ने हुन्छ। तपाईँ चर्चको काम गर्नुहोस् वा तपाईँ बाहिर कुनै ब्याङ्कको काम गर्नुहोस्, तपाईँको आचरण एउटै हुनुपर्छ। पावलले कामलाई पवित्र र सांसारिक अपवित्र छुट्याइरहेको छैन। चर्चको सेवाका जति सबै पवित्र कार्यहरू र बाहिर भाँडा माझ्ने, बाहिर कपडा बेच्ने, कुचो लाउने, यो काम चाहिँ अपवित्र, सांसारिक, सेकुलर भनेर पावलले छुट्याइरहेको छैन। पावलले केवल के भनिरहेको छ, कमराहरू प्रत्येक कुरामा दिल लगाएर, मन लगाएर काम गर, आफ्नो मालिकहरूको आज्ञा पालन गर, मालिकहरूको आज्ञा पालन। बाइबलले कहिले पनि कामलाई 2 भागमा विभाजन गर्दैन। तपाईँ जहाँ हुनुहुन्छ, तपाईँ घरमा तपाईँ एउटा गृहिणी हुनुहोस्, घरमा तपाईँ क्लिन गर्नुहुन्छ, पकाउनुहुन्छ, डाइपर सफा गर्नुहुन्छ, त्यो काम होस्, वा तपाईँ अफिसमा बसेर तपाईँ अनुवाद गर्नुहुन्छ, वा तपाईँ कुनै पसलमा सामान बेच्नुहुन्छ, तपाईँ जे गर्नुहोस्, वा तपाईँ चर्चको सेवाकै गर्नुहुन्छ, प्रचार गर्नु, शिक्षा दिनुहुन्छ, सिकाउनुहुन्छ, तपाईँ जे गर्नुहोस्, तपाईँले यो काम हृदयबाटै गर्नुपर्ने हुन्छ, आनन्दका साथ गर्नुपर्ने हुन्छ। तपाईँले जे गर्नुभयो त्यो कुरा गर्नमा तपाईँ खुसी हुनुहुन्छ भन्ने कुरा देखिनु पर्ने हुन्छ, किनकि तपाईँ ख्रिस्टको लागि काम गर्दै हुनुहुन्छ। दोस्रो, दिलो ज्यानले काम गर्नु गर्द तपाईँ आफ्नो सबै शक्ति, बुद्धि र मन लगाएर राम्रो परिणाम ल्याउनलाई काम गर्नुहुन्छ। दिलो ज्यानले गर्द तपाईँ काम चल्छ वाला गुणस्तरमा तपाईँ सन्तुष्ट हुनुहुन्न, तपाईँ आफ्नो बेस्ट दिनुहुन्छ. खाना पकाउँदा प्राय म अक्सर मेरो फोन र अन्य कुरामा भोलि पठाउँछु. दाल पाक्दैछ, भात पनि भर्सिँदैछ, मासु एकछिन खरियोस् भन्दै म केही एकछिन फोन निकालेर हेर्छु भनेर म फोन हेरिरहन्छु र के पाक पकाइरहेको थिएँ म के गरिरहेको थिएँ म पिछे पठाउँछु. फोन हेर्दै हाँसिरहेको छु. उता दाल त भात विशेष भात तरकारी डढिसकेको हुन्छ, मासु सबै खारिएर सानो भइसकेको हुन्छ र मिठो पनि हुँदैन. नगिनाले मलाई बारम्बार सम्झाइरहन्छ यदि खाना मिठो बनाउनु छ भने मैले मेरो मन लगाएर पकाउनुपर्छ, मन लगाएर मेरो हृदय पनि लाउनुपर्छ त्यहाँ. पकाउनलाई पकाइदिने होइन, मन लगाउनुपर्छ. तपाईँको काममा तपाईँले मन लगाउनुपर्छ, दिलो ज्यानले गर्नुपर्ने हुन्छ. तपाईँहरू धेरैजना म जस्तै हुनुहुन्छ होला. तपाईँको काम उत्कृष्ट नहुनुको कारण सायद तपाईँले यसमा आफ्नो सारा मन दिनुभएको छैन होला. सायद तपाईँ केही पैसाको लागि पैसालाई काम गर्नुहुन्छ होला, वा सायद तपाईँ अल्छी हुनुहुन्छ, वा वृद्धि हुन चाहनुहुन्न, वा तपाईँ चुनौतीहरूको सामना गर्न चाहनुहुन्न. तर यदि तपाईँले तपाईँ जे गरिरहनु भएको छ त्यो मानिसहरूको लागि होइन तर प्रभुको लागि गर्दै हुनुहुन्छ भने बुझ्नुभयो भने यसले कामप्रतिको तपाईँको दृष्टिकोणमा र काम गर्ने तपाईँको तरिकामा परिवर्तन ल्याउनेछ ल्याउनेछ. सो क्रिस्चियनहरू, कामप्रति तपाईँको आचरण कस्तो छ? तपाईँ आफ्नो कार्यालयको अन्य कर्मचारीहरूभन्दा कसरी फरक हुनुहुन्छ? के तपाईँ दिलो ज्यानले काम गर्नुहुन्छ? के तपाईँ आफ्नो काममा इमान्दार हुनुहुन्छ? के तपाईँ आफ्नो मालिकको अधीनमा बस्नुहुन्छ? फेरि तपाईँ र म घरमा हाम्रो कार्यस्थलमा र सेवकाईमा समेत फरक हुनुपर्ने त्यो एउटा कारण छ. यहाँनिर त्यो एउटा कारण छ. पहिलो कारण पद 24 हेर्नुहोस् न. पहिलो कारण पद 24, यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ, तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ. हामी अरू मानिसहरूभन्दा भिन्न हुनु पछाडिको एउटा अभिप्राय भनेको कि इनाम हो. मानिसले दिने इनाम होइन, प्रभुले दिने इनाम. कोही कोही मानिसहरू मानिस यो विषय इनामलाई लिएर एकदमै धेरै आपत्ति जनाउँछन्. हामी इनामद्वारा अभिप्रेरित हुनुहुँदैन भनेर भन्ने गर्छ मानिसहरू. तर प 24 अनुसार इनामद्वारा अभिप्रेरित हुनुमा केही समस्या छैन. पावलले कलसीहरूलाई असल कामको लागि ख्रिस्टको अन्तिम दिनमा दिनुहुने, ख्रिस्टले अन्तिम दिनमा दिनुहुने त्यो इनामद्वारा अभिप्रेरित कलसीहरूलाई गरिरहेका छन्. तपाईँ र म पनि अभिप्रेरित हुनुपर्छ. ख्रिस्टबाट इनाम स्वरूप प्राप्त हुने अनन्त उत्तराधिकार, अनन्तको उत्तराधिकारले जस्तो गरी कुन कुराले तपाईँ र मलाई काममा कामको लागि अभिप्रेरित गर्न सक्छ र यसको अर्थ प्रियहरू तलबको लागि काम नगर्नुहोस्, स्यालेरीको लागि काम नगर्नुहोस्, पदोन्नतिको निम्ति प्रमोसनको लागि काम नगर्नुहोस्, मानिसले दिने उपाधिको निम्ति काम नगर्नुहोस्. प्रियहरू अनन्त इनामलाई ध्यानमा राखेर काम गर्नुहोस्, त्यो इनामको कारण काम गर्नुहोस्, जुन इनाम तपाईँले आफ्नो मालिकबाट पाउने इनामभन्दा कति राम्रो छ, कति राम्रो छ, जसको रङ उडेर जाँदैन, जसलाई किराले खियाले केही पनि असर गर्दैन. ख्रिस्टले दिनुहुने इनाम अनन्त छ. सो पहिलो अभिप्राय भनेको इनाम. दोस्रो अभिप्राय 25 हेर्नुहोस् न. किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ र यसमा पक्षपात हुने छैन. यसको अर्थ न्याय. तपाईँ किन आफ्नो काममा वफादार हुनुपर्छ? किनकि न्याय आउँदैछ. यदि तपाईँ काममा ठग्नुहुन्छ भने, यदि तपाईँ केवल ओठे मुख एउटा मुखले मात्र काम गर्नुहुन्छ भने सायद एक दिन तपाईँ पक्राउ खानुहुनेछ र सायद कामबाट फायर पनि हुनुहुनेछ, बर्खास्त पनि हुन सक्नुहुन्छ. तर त्योभन्दा पनि गम्भीर कुरा, एक दिन आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ. कुकर्मको फल कुकर्मीलाई कसले दिनेछ? न्यायी परमेश्वरले. तपाईँ संसारको न्यायबाट उम्किन सक्नुहोला, आफ्नो सबै अपराधहरू लुकाउन सफल हुनुहोला र धेरै पैसा कमाएर एउटा घर बनाउनुहोला, तर समय आउँदैछ र प्रत्येक दुष्ट कामहरू प्रकट गरिनेछ. किनकि परमेश्वर न्याय हुनुहुन्छ र उहाँ निष्पक्ष न्यायकर्ता हुनुहुन्छ. यसकारण न्याय आउँदैछ भनेर थाहा पाएर प्रिय क्रिस्चियनहरू पनि काम गर्नुपर्ने हुन्छ. तर तपाईँ क्रिस्चियन होइन भने तपाईँलाई थाहा होस् कि परमेश्वरले हाम्रो पापहरूलाई गम्भीरतापूर्वक लिनुहुन्छ, किनभने परमेश्वर पवित्र र न्यायी हुनुहुन्छ. यदि उहाँले आफ्ना जनहरूको पापहरूलाई नजरअन्दाज गर्नुहुन्न भने उहाँले तपाईँको पापलाई पक्कै पनि नजरअन्दाज गर्नुहुने छैन। मलाई थाहा छैन तपाईँ को हुनुहुन्छ, तपाईँ के गर्नुहुन्छ, तपाईँको जीवन मलाई थाहा छैन, तर एक दिन तपाईँको बारेमा सबै कुरा खुलस्त हुनेछ। परमेश्वरले मानव जातिलाई धार्मिकतामा न्याय गर्नुहुनेछ। त्यसो भए के गर्ने? तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँले आफ्नो पाप अवस्थापन गर्नुपर्छ, स्वीकार गर्नुपर्ने हुन्छ, र तपाईँले यीशु ख्रिस्टमा भरोसा गर्नुपर्ने हुन्छ। र अन्तिम मालिकहरू चारदेखि पदेक, मालिक हो तिमीहरूका पनि स्वर्गमा मालिक हुनुहुन्छ भने जानेर आफ्ना कमराहरूसँग न्यायसङ्गत र उचित व्यवहार गर। यदि त्यतिखेरको कर्मचारीहरूलाई र त्यतिखेरका कर्मचारीहरूलाई विशेष गरी कमराहरूलाई आफ्ना मालिकहरूप्रति आज्ञाकारी हुन आज्ञा दिएको छ भने मालिकहरूलाई आफ्ना कर्मचारीहरूसँग न्यायसङ्गत र उचित व्यवहार गर्ने आज्ञा दिएको छ। कहिलेकाहीँ यो उचित व्यवहारलाई अर्थात् निष्पक्षतालाई हामी गलत बुझिपठाउँछौँ। कसै कसैको लागि उचित अथवा निष्पक्ष व्यवहारको अर्थ अरूले जति तलब पाउँदैछ मैले पनि त्यति नै तलब पाउनुपर्छ भनेर बुझिरहेको हुन्छ। तर बाइबलको अनुसार हामीले आफ्नै काममा ध्यान दिनुपर्छ। बाइबलले हामीलाई यो बताउँछ, अर्थात् हामीले आफैले यो प्रश्न गर्नुपर्छ कि मैले मेरो कामको उचित पारिश्रमिक पाइरहेको छु। यदि जवाब पाइरहेको छु भने किन अरूको तलबसँग आफ्नो तलब तुलना गर्दै यो फेयर भएन भनेर भन्ने? यो पहिलो कुरा। सो फेयरको अर्थ यो होइन। सो त्यसो भने आफ्नो कमराहरूसँग न्यायसँग त उचित व्यवहार गर्नु, फेयर व्यवहार गर्नुको अर्थ चाहिँ के हो त? अध्याय 3 पद 11 अनुसार हामी एकपल्ट याद गरौँ। यो अध्याय 3 पद अनुसार पावल भन्छन् कि यहाँ ग्रिक र यहुदी, खतनाका र बेखतनाका, अशिक्षित असभ्य, कमरा र फुक्काको भेद रहने छैन, तर ख्रिस्टले सबै कुरा र सबै कुरामा हुनुहुन्छ। सो फुक्काहरू मालिकहरू, यसको अर्थ ख्रिस्टियन मालिकहरूले आफ्ना ख्रिस्टियन कामदारहरूलाई कर्मचारीहरूभन्दा बढी ख्रिस्टमा भाइहरूको रूपमा व्यवहार गर्नुपर्छ। त्यसैले तिनीहरूसँग परमेश्वरले जस्तै व्यवहार गर्नुपर्छ। यसको अर्थ यो कि ख्रिस्टियन मालिकहरूले आफ्नो कर्मचारीहरूलाई प्रेम गर्नुपर्छ। उनीहरूको कामको कारणले होइन, उनीहरूले राम्रो काम गर्छ, राम्रो समयमा बुझाउँछ, एकदमै परिश्रम गर्छ भनेर होइन, तर तिनीहरू ख्रिस्टमा दाजुभाइ र दिदीबहिनीहरू भएकोले गर्दाखेरि मालिकहरूले आफ्नो कर्मचारीहरूको हेरचाह गर्नुपर्छ। तिनीहरूको आर्थिक, उनीहरूको आत्मिक र सामाजिक खाँचोहरू पुरा गरिदिनुपर्छ। संसारका मालिकहरूले आफ्नो कर्मचारीलाई यति पेल्छन् कि उनीहरूसँग खाना खाने समय पनि हुँदैन, सास फेर्न पाउँदैनन्, आराम गर्ने, पानी कफी पिउने समय हुँदैन। र जब तलब बुझ्ने दिन आउँछ उनीहरूले जम्मा आफ्नो कामको 10 बराबर मात्र तलब पाइरहेको हुन्छ। त्यो न्यायसङ्गत र उचित व्यवहार होइन। त्यसै कारण ख्रिस्टियन रोजगारदाताहरूले ख्रिस्टियन मालिकहरूले आफ्ना कर्मचारीलाई उचित तलब दिनुपर्छ, उनीहरूलाई पर्याप्त आराम दिनुपर्छ, उनीहरूलाई हप्तामा एक दिन छुट्टी दिनुपर्छ, उनीहरूलाई बिरामी बिदाहरू दिनुपर्छ, त्यो पनि तलब नकाटी गरे। सो मालिकहरूले आफ्नो कर्मचारीहरूसँग, आफ्नो कमराहरूसँग किन न्यायसङ्गत र उचित व्यवहार गर्नुपर्छ? बाइबलले भन्दछ यही 4:1, किनकि तिमीहरूका पनि स्वर्गमा मालिक हुनुहुन्छ। आफ्ना कर्मचारीहरूलाई अन्याय र अनुचित व्यवहार गर्ने मालिकहरूलाई परमेश्वरले इन्साफ गर्नुहुनेछ। सो मालिकहरू, तपाईँ मालिक हुनुहुन्छ भने अथवा तपाईँको मुनि कसरी काम गर्नुहुन्छ भने तपाईँ आफ्ना कामदारहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ, अथवा परमेश्वरले अन्तिम दिनमा तपाईँसँग कसरी व्यवहार गरेको तपाईँ चाहनुहुन्छ, त्यसले तपाईँ कसरी व्यवहार गर्नुपर्ने हुन्छ भन्ने कुरालाई निर्धारण गर्छ। यदि परमेश्वरले तपाईँसित तपाईँले अरूलाई गरे जस्तो व्यवहार गरेको तपाईँ चाहनुहुन्न भने अरूसित निष्पक्ष र न्यायपूर्ण व्यवहार गर्नुहोस्। प्रियहरू, हामी ख्रिस्टमा छौँ भने हामी नयाँ सृष्टि हौ। तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँ नयाँ सृष्टि हो। यसको मतलब तपाईँ अन्य मानिसहरूसँग अब घुलमिल गर्न सक्नुहुन्छ, अन्य मानिसहरूसँग यु क्यान किप अप, यु क्यान पुट अप विथ अदर पिपल। यदि तपाईँ क्रिस्चियन हुन्छ भने तपाईँको नयाँपना अब तपाईँको अरू मानिसहरूसँग सम्बन्धमा देखिन्छ। तपाईँ अब परमेश्वरसँग मिलापमा आउनुभएकोले तपाईँ अरू मानिसहरूसित पनि मिलापमा ल्याइनु भएको छ। हो, त्यहाँ सङ्घर्ष छ, त्यहाँ विवाहमा सङ्घर्ष छ, त्यहाँ अभिभावकीय भूमिकामा सङ्घर्ष छ, त्यहाँ काममा सङ्घर्ष छ, चुनौतीहरू छन्, परीक्षाहरू छन्। तर तपाईँ नैतिक रूपमा मानिसहरूलाई प्रेम गर्न, सेवा गर्न, अरूको आवश्यकतालाई पहिलो स्थान दिन,
असक्षम हुनुहुन्न अब तपाईँ सक्षम बनाइसक्नु भएको छ तपाईँलाई ख्रिस्टले सक्षम बनाउनु भएको तपाईँ नयाँ सृष्टि हो तपाईँ भएको नयाँ हृदयले नयाँ तरिकाले काम गर्छ अन्य व्यक्तिहरूसँग आफ्नो सम्बन्धमा तपाईँले फरक पार्न सक्नुहुन्छ तपाईँ एक नयाँ मानिस हुनुहुन्छ र त्यो नयाँपन तपाईँ नयाँ मानिस तपाईँ ख्रिस्टियन हुनुहुन्छ भन्ने कुराको परीक्षण भनेको शनिबारको डेढ घन्टाको समय भएन घरमा र काममा हो कि तपाईँ नयाँ मानिस हुनुहुन्छ कि तपाईँ ख्रिस्टसँगै जी उठाइनु भएको छ कि तपाईँ नयाँ मानिस हुनुहुन्छ भने घरमा र काममा नयाँ मानिस भएर जिउनुहोस् अनुसार प्रार्थना गरौँ।